नमस्कार, रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा स्वागत छ, म सन्तोष रेग्मी। कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सम्पूर्ण राज्य संयन्त्र परिचालन भएको छ। सरकारले आफ्ना सम्पूर्ण शक्ति कोरोना विरूद्धको अभियानमा केन्द्रित गरेको जनाएको छ। कोरोना विरूद्धको समग्र अभियान, कर्मचारी परिचालन, समन्वय व्यवस्थापन लगायतका विषयमा आजको अन्तरसंवादमा हामी कुराकानी गर्नेछौ। कुराकानीका लागि हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाठी। मन्जु
हजुर,
मन्जु स्वागत छ यहाँलाई।
धन्यवाद।
अहिले पछिल्लो समयमा हामी कोरोना भाइरस विरूद्धको जुन अभियानमा लागिरहेका छौं, यो अभियानका पछिल्ला प्रगतिहरू, पछिल्लो अवस्थाहरू, सरकारका गतिविधिहरू, क्रियाकलापहरू, प्रयासहरू कस्ता छन् मन्जु?
पहिला कुरा त यो कोरोना भाइरसको जुन चरित्र छ, विश्वव्यापी जुन महामारी छ, त्यसको चाहिँ हरेक चरित्रसँग चाहिँ हामीले हेर्दै जुझ्दै जानुपर्छ। सरकारले समयमै लकडाउनको जुन आदेश जारी गर्यो र त्यसलाई चाहिँ आम नेपाली जनताले जुन परिपालन गर्नुभयो, त्यसले गर्दाखेरि अहिले हामी कहाँ जुन अवस्था देखिएको छ त्यसको एउटा परिणाम हो। यो सँगसँगै सरकारले अब विभिन्न टेस्टहरूको चाहिँ प्रक्रिया अगाडि बढायो, त्यसपछि डेडिकेटेड हस्पिटलहरू निर्माण गर्ने अथवा चाहिँ स्थापना गर्ने कुराहरू अगाडि बढाएको छ। साथै चाहिँ के छ भने यसबाट पर्ने प्रभावले गर्दाखेरि स्थानीय तह मार्फत जो निमुखा छन् अथवा चाहिँ जो दैनिक ज्यालादारीमा निर्भर भएका व्यक्तिहरू, जसले लकडाउनले गर्दा जसलाई चाहिँ छाक टार्न अप्ठ्यारो पर्यो, त्यसलाई चाहिँ राहतको कार्यक्रमहरू अलिक अगाडि बढाइयो। त्यो चाहिँ एक ढङ्गले सफलतापूर्वक अगाडि नै बढ्यो। कहीँ कहीँ अलिकति छिटफुट घटनाहरू नभएका होइनन्, छिटफुट चाहिँ त्यसमा अलिकति विकृतिहरू पनि नभएको होइन, त्यसलाई सरकारले नजिकबाट हेरिरहेको। तर यही विषयमा सबभन्दा महत्त्वपूर्ण विषय के हो भने कोरोनासँग हामी जुन युद्ध लडिरहेका छौँ, यो अदृश्य शत्रु छ, यसको विषयमा यो कहिलेसम्म रहने, के कहिलेसम्म कहिले जाने भनेर संसारलाई नै थाहा छैन, हामीलाई थाहा हुने कुरै भएन। तर हामीले यसको अहिले रोकथाम गर्न अथवा यसबाट चाहिँ बस्न धेरै हदसम्म हामी सफल पनि भएका छौँ र सरकार चाहिँ त्यसमा लागि पनि परेको छ। अब अर्को कुरो के भने यसले पार्ने अर्थतन्त्रमा प्रभाव लाई सरकारले गम्भीरतापूर्वक अध्ययन गरिरहेको छ, गृह कार्य गरिरहेको छ। तर दुःखद विषय के भयो भने राजनीतिक पक्षले यो माहौलमा अलिकति यसले अर्थतन्त्रमा पार्ने प्रभाव र हाम्रो नेपाली अर्थतन्त्रलाई यसले, त्यसपछि हाम्रा विदेशमा रहेका हाम्रो नेपाली दाजुभाइहरू जो यसको त्यहाँ कोरोनाको प्रभावले गर्दाखेरि त्यहाँ चाहिँ कल कारखाना उद्योग धन्दाहरू बन्द भएपछि ती फर्किएपछि कसरी त्यो चुनौती सामना गर्ने लगायतका विषयहरूमा जति राजनीतिक पक्षले छलफल गर्नु पर्थ्यो त्यसमा चाहिँ अभाव देखियो। तर सरकार आफ्नो जुन निकायहरू छन् त्यो निकायहरू सम्पूर्ण निकाय प्रयोग गरेर त्यसको गृह कार्यमा अहिले जुटिरहेको छ।
जसरी हामी भनौँ न, यो हामीसँग भएको मानव संसाधनको प्रयोगको सन्दर्भ, हामीसँग भएका अन्य सामग्रीहरूको प्रयोगको सन्दर्भ, र यहाँले अहिले उल्लेख गर्नुभएको जस्तो सरकारका निर्देशनहरू लागू गर्ने सन्दर्भमा आम सर्वसाधारणले गरेको सहयोगको सन्दर्भ, यसलाई हेर्दाखेरि यो कोरोना विरूद्धको अभियानमा हाम्रो अवस्था कस्तो छ अन्य मुलुकहरू, किनभने यो त चाहिँ
मुलुकको दाजुभाइ सार्कमै हेर्ने हो भने अनि विश्वमा त विकसित कथित विकसित राष्ट्रहरू त अवस्था साह्रै भयावह छ, तर सार्कमै पनि हेर्ने हो भने एउटा पनि मृत्यु नभएको मलाई लाग्छ तिनवटा मालदिव, नेपाल र भुटान मात्रै होला जहाँ यसबाट चाहिँ एकजनाको पनि मृत्यु हुन सकेको छैन। र हाम्रो चाहिँ संक्रमणको अवस्था हेर्ने भने पनि एक किसिमले भन्ने भने हामी नियन्त्रणमै छौँ। र अर्को चाहिँ यसको उपचारको सबभन्दा महत्त्वपूर्ण पक्ष के छ भने उपचारले गर्दाखेरि जो फर्किनु भएको सोह्रजना जति ती चाहिँ उपचारको पनि हाम्रो विधिले गर्दाखेरि यो चाहिँ अवस्था अलि सन्तोषजनक छ। तर यो कोरोनाको चाहिँ अदृश्य भएको हुनाले र यसको चाहिँ अझै पनि अनुसन्धान धेरै भइसकेको छैन, वैज्ञानिक अनुसन्धान धेरै भइसकेको छैन, यसको रूप पनि परिवर्तन गर्ने लगायतका कुराहरू जुन सुनिँदै छ, त्यसले गर्दा यसको दोस्रो चरणको चाहिँ कहर अलिकति महत्त्वपूर्ण हुन सक्छ र हामी दोस्रो चरणको कहरबाट बचाउन सक्नुपर्छ भन्ने विज्ञहरूको यस विषयमा जानकारहरूको भनाइ छ। सरकारले त राजनीतिक निर्णय गर्ने हो, विज्ञहरूकै आधारमा हामीले लकडाउन खोल्ने, लकडाउन पुपुलो पार्ने या लकडाउन अगाडि बढाउने भन्ने कुराहरू विशेष गरी स्वास्थ्य मन्त्रालय र चिकित्सा कर्मी चिकित्सा शास्त्रीहरूकै एउटा सल्लाहमा चाहिँ सरकारले राजनीतिक कदमहरू उठाउँछ, सुरक्षाका कदमहरू सरकारले उठाउँछ। तर यसको चाहिँ जुन महामारीको प्रकोप छ यस विषयमा सूक्ष्म अध्ययन गर्ने निकाय भनेको सरकार भने विशेष गरी अब स्वास्थ्य मन्त्रालय नै हो। स्वास्थ्य मन्त्रालयले पनि यस विषयमा चाहिँ धेरै अध्ययनहरू गरिरहेको छ र स्वास्थ्य मन्त्रालयकै अब विशेष हाम्रो चाहिँ लोकल यो टेकुको चाहिँ हस्पिटलको चाहिँ एउटा जुन क्रियाकलाप देखियो साह्रै प्रशंसनीय छ र चिकित्सा कर्मीहरू नेपालका एउटा चाहिँ हामी उच्च कोटिकै हामीसँग रहेछ र कुनै पनि चुनौती सामना गर्न सक्ने क्षमता हाम्रा चाहिँ मानव संसाधनमा छ भन्ने कुरा यसले फेरि पुष्टि गरेको छ।
जस्तो अब अहिलेसम्मको जुन परीक्षणको सन्दर्भ छ, परीक्षणको दायरा बढाउनु पर्यो भन्ने सन्दर्भ सबैतिरबाट आइरहेको छ, सत्ता सरकारले पनि भनिरहेको छ, प्रतिपक्षले पनि भनिरहेको छ, आम सर्वसाधारणले पनि त्यो कुरा उठाएका छन्। अब यो 13,640 जति हामीले पीसीआर विधिबाट गरेका छौं, जुन विधि चाहिँ भनौँ न द्रुत विधि भन्दा निकै चाहिँ भनौँ न महत्वपूर्ण मानिएको छ र त्यसका तथ्यहरू चाहिँ आरडीटी भन्दा धेरै विश्वसनीय छन्। अब आरडीटीको सन्दर्भ हेर्दाखेरि पनि 49,688 जनाको परीक्षण गरिएको छ। यो परीक्षणको सन्दर्भ लिएर सरकार आफै पनि कतिको सन्तुष्ट छ? यहाँ त उच्च स्तरीय समितिमा पनि हुनुहुन्छ, समन्वय समितिमा।
होइन, हामी सन्तुष्ट हुने स्थिरै छैन सर। तर अवस्था के छ भने सरकारले अब टेस्ट किटहरू भयो, त्यो पीसीआर होस् या चाहिँ आरडीटी हो, अब यो हामी कहाँ उत्पादन भन्दा पनि यो विश्व बजारबाट ल्याउनु पर्ने चिज छ। संसार के छ भने विश्व बजार पनि यसमा सबै चाइनामाथि निर्भर छ। अब चाइनासँग चाहिँ जी टू जीमा अब मलाई चाहिँ आजभोलिमै भोलिसम्ममा त्यो आइपुग्ने स्थिति छ। निजी क्षेत्रहरूले जुन ल्याएका छन् त्यसको विषयमा पनि सरकारले एक काम प्रयोग भइरहेका छन्, त्यो अवस्था पनि अलिकति हामी चाहिँ हिजो मात्रै पनि छलफल गरियो। र यो स्वास्थ्य मन्त्रालयले पनि खरिद गर्ने जुन विषय हो त्यो कहाँ पुगेको छ भने पनि हिजो चाहिँ त्यो उच्च स्तरीय समितिको अनौपचारिक एउटा छलफल थियो। वास्तवमा त्यो एनसिसीको एउटा रिपोर्टहरू पनि हेर्नु थियो र स्वास्थ्य मन्त्रालयले पनि एउटा प्रतिवेदन जस्तो दिएको थियो र अर्थ मन्त्रालय अर्थ सचिवजीले पनि एउटा प्रतिवेदन पेश गर्नुभएको थियो। यो समष्टिमा छलफल गर्दाखेरि सबैको निष्कर्ष के भने हामी यो परीक्षणको मात्रा संख्या बढाउँदै जानुपर्छ र त्यसमा भएका कठिनाइहरू के हुन् भने पनि छलफल गरियो। अब एक दुई दिनमा त्यसको चाहिँ हल हुने र यथेष्ट मात्रामा चाहिँ त्यो संख्या टेस्ट किटहरू आइहाल्ने, पीसीआरहरूको चाहिँ संख्या पनि आइहाल्छ भने चाहिँ त्यहाँ चाहिँ छलफलबाट चाहिँ एउटा चाहिँ निष्कर्ष निस्केको थियो। अब आइहालेपछि यसलाई द्रुत गतिमै बढाउने, जस्तो नेपालगञ्जको स्थितिमा एकदम भयावह भएर गयो। अब यसलाई चाहिँ आजदेखि नै अब स्थानीय प्रशासनले त्यहाँ कर्फ्यू आदेश नै जारी गरेर त्यसलाई नियन्त्रण गर्न स्थिति भयो, किनभने एकजना मौलवीले अब घर घर ट्युसन पढाउनेदेखि लिएर उहाँको भेटघाट तीव्र भएको हुनाले, फेरि धार्मिक गुरु पनि हुनुहुँदो रहेछ, उहाँलाई आफ्नो स्वाभाविक आस्थाले पनि अलिकति जोडिएको हुनाले उहाँहरूको चाहिँ संख्या अलिकति कलेक्ट प्रभावित गरेको छ। र फेरि त्यो अलिकति हिलडुल गर्न संक्रमित भइसकेपछि फेरि कस्तो देखियो भने हामी कहाँ पनि पहिले 14 दिनमा चाहिँ क्वारेन्टिन बस्दा चाहिँ फैलिहाल्छ भनेर एउटा सोच थियो, तर हामी कहाँ 38 दिन 39 दिन 40 दिनमा पनि देखा पर्यो। र त्यसले गर्दा पनि यसले स्वरूप अलिकति चेन्ज गरेको रहेछ यतातिर आएर भनेर पनि त्यसबाट स्थापित भयो। त्यस कारणले त्यस विषयमा पनि अलिकति बढी चिकित्सा कर्मीहरू सरकार चाहिँ अलिकति चिन्तित पनि छ र त्यसैलाई मध्यनजर गरेर पनि धेरै काम कार्यहरू हामी अगाडि बढाउनु परिरहेको छ। तर एउटा कुरा सत्य के हो भने यसमा जति परीक्षण हामी गर्न सक्यौँ त्यति यसबाट चाहिँ हामी लड्न सक्ने जुन यसलाई पराजित गर्न सकिन्छ।
मजु, नेपालगंजको सन्दर्भ यहाँले जोड्नुभयो, नेपालगंजमा एउटा ठूलो यहाँकै शब्दमा भयावहको स्थिति देखिएको छ। अझै पनि 39 जना ती सम्बद्धहरूको परीक्षणको नतिजा सार्वजनिक गरिएको छैन। अहिलेको अवस्थामा नेपालगंजमा जसरी देखियो, प्रदेश नम्बर 5 का क्षेत्रहरूमा देखियो, यहाँ पनि तराई क्षेत्रको प्रतिनिधित्व गर्नुहुन्छ, तराईका जिल्लाहरू अझै बढी योबाट जोखिममा छन्। यसमा अब सीमामा सुरक्षाकर्मीको परिचालनको सन्दर्भदेखि लिएर हामीले अपनाएका रणनीतिहरू के कस्ता छन् त्यसलाई अलिकति समीक्षा गरिदिनुहोस्, अनि त्यसपछि बाँकी अब के गर्नुपर्ने देख्नुहुन्छ यहाँ?
एकदम सही कुरा उठाउनुभयो। वास्तवमा अहिले के छ भने यो रोग आयातित रोग हो, यो विदेशबाट नै आएको, चाहे त्यो थर्ड कन्ट्री अरू ठाउँबाट आओस् या चाहिँ हिन्दुस्तानबाट। हिन्दुस्तानमा यसको अलिकति बिस्तारै अब चाहिँ क्रम बढ्दै गइरहेको अवस्थामा हामीले सीमालाई सुरुमै हामीले सीमाको आवाज जातलाई स्थगित गरेका थियौँ। हिन्दुस्तानले नगर्दै पनि लकडाउन पनि अलिकति उसले न गर्ने सोच बनाउँदा बनाउँदा हामीले पनि त्यो गर्न परिहालेको थियो। अब सीमाको अवस्था के छ भने जति पर्याप्त सुरक्षाकर्मी छन्, सुरक्षाकर्मी खटेर एउटा चाहिँ कष्टमै अहिले हावाहुरी पानीको पनि यो बेमौसम पानी पनि अलिकति बढी नै मात्रा भइरहेको छ, त्यसमा पनि अस्थायी धराहरूमा अस्थायी एउटा चाहिँ एक ढङ्गले चाहिँ दुःखै पाएर चाहिँ सुरक्षाकर्मीहरू बसिरहेका छन्। तर हाम्रो भूगोल कस्तो छ भने दुईवटा एउटा प्रवृत्तिको पनि अलिकति कुरा गर्नै पर्ने भएको छ, किनभने हिन्दुस्तानबाट अब जो नेपालीहरू हाम्रा हिन्दुस्तानमा छन्, नेपाल र भारतको बिचमा एउटा सहमति के भएको स्तरीय प्रधानमन्त्री स्तरीयमा पनि र परराष्ट्र मन्त्री स्तरीयमा पनि कि जो नेपालीहरू हिन्दुस्तानमा भारतमा छन् त्यो त्यहीँ रहने र भारत सरकारले त्यसको बन्दोबस्त गर्ने, जो भारतीय नेपालमा छन् त्यो यहीँ रहने र हामीले नेपाल सरकारले बन्दोबस्त गर्ने, हामीले सफलतापूर्वक त्यो बन्दोबस्त गरेर उहाँहरूलाई चाहिँ यहाँ राख्न सफल पनि भएका छन्। प्रश्न के भयो भने केही नेपालीहरू आएर बर्डरमा बस्छ, त्यस कारण हाम्रै बिचमा पनि देशकै राजनीतिक पक्षहरू र सामाजिक संस्थाहरूले चाहिँ अहिले नेपालीहरूलाई बर्डरमा ल्याएर रोकिदिया छ, छाड छिर्न पनि दिएन, कस्तो यो निष्ठुर सरकार, कठोर सरकार भनेर साह्रै आलोचना भयो र त्यो हुँदाहुँदा स्थानीय प्रेसरहरूले गर्दा पनि केही छिरे पनि र उहाँहरूलाई हामीले क्वारेन्टिनमा राख्ने व्यवस्थाहरू गरेका छौँ, यद्यपि त्यो अझ पनि व्यवस्थित हुन सके नसकेको अवस्था छ। यहाँ अर्को एउटा चाहिँ दुविधा के देखियो भने हाम्रै पनि केही राजनीतिक दलका भातृ सङ्गठनहरूले इन्डिया सरकारका केही मन्त्रालयमा गएर हाम्रो नेपालीहरूलाई पठाइदिने व्यवस्था गर्नु पर्यो, बर्डरसम्म पठाइदिनु पर्ने व्यवस्था गर्यो भने ज्ञापन पत्र दिँदै यो पार्टीका भातृ सङ्गठनहरू जो प्रवासी सङ्गठनहरू छन् तिनले गरेपछि भारत सरकारले दुविधा भयो, एकातिर सरकारसँग एउटा सहमति भएको छ, अर्को चाहिँ राजनीतिक दलका जुन सङ्घ संस्थाहरू छन् ती एक ढङ्गले गएर चाहिँ त्यहाँ इन्डियाको सरकारमाथि चाहिँ एक किसिम दबाउ दिने या ज्ञापन पत्र दिने कामहरूले गर्दाखेरि त्यो दुविधाले गर्दा अब त्यो चाहिँ राजदूतावास मार्फत या कूटनैतिक माध्यम मार्फत हामीले त्यसको चाहिँ एउटा समाधान खोजिरहेका छौँ, किनभने ती जनशक्ति ती व्यक्तिहरू फेरि बर्डरमा आयो भने एक त त्यो इन्डियामै हिँड्दा हिँड्दा धेरै साह्रै दुःख पाउँछन्, त्यो दुःख आफ्नो ठाउँमा छँदैछ, त्यसपछि पनि आएर हामीले राख्ने अहिले क्वारेन्टिनमा राख्ने कतिसम्म राख्ने र कहाँ राख्ने भने अहिले जुन अहिले नेपालगञ्जमा देखिया छ त्यो पनि भारतबाट आएकै, वीरगञ्जमा देखिएको भारतबाट आएकै ठाउँ ठाउँमा जुन देखिया छ या उदयपुरमा देखियो त्यो पनि चाहिँ नयाँ दिल्लीको चाहिँ उसबाट नै आएको लगायत लगायतको जुन घटनाहरूले गर्दाखेरि हामी सबैभन्दा संवेदनशील हुनुपर्ने विषय के भने नेपाल भारत सीमा नै हो, भारतबाट हामी आउन दियौँ भने त्यो व्यक्ति आउने भन्दा पनि त्यो कोरोनाको चाहिँ एउटा चाहिँ संक्रमण सुनिश्चित नगरिकन अहिले आउन हामी दिनुहुन्न भने नै मान्यतामा बस्नुपर्छ, यसमा चाहिँ सबैको सहयोगको पनि आवश्यकता छ।
मजु यसैमा हजुर मजु यसैमा मैले अलिकति रोकेँ कि जस्तो अब यो सीमा क्षेत्र नेपाल भारतको सीमाको सन्दर्भ त्यसका विभिन्न पक्षहरूका सन्दर्भ त हामी सबैलाई ज्ञातै भएको सन्दर्भ छ, यसमा सुरक्षाकर्मी परिचालनको एउटा समाधानको एउटा उपाय होला, तर त्योभन्दा पनि महत्वपूर्ण उपाय के देखिन्छ भने जस्तो चेतना वृद्धिको सन्दर्भ र संक्रमणको गम्भीरताको हजुर
स्थानीय जुन सीमावर्ती गाउँका युवाहरू छन् तिनीहरूले अलिक सक्रिय नभएको भए यो अवस्था त अझ झन भयावह भइसक्थ्यो, यथार्थ कुरो के हो भने त्यहाँका जनताले त्यहाँका युवाहरू नै टोल टोलमा यस्तो बनाएका छन् कि अब गहुँ काट्दाखेरि छिर्न खोज्दाखेरि लपेटेर पठाएको पनि घटनाहरू आइरहेका छन् ठाउँ ठाउँमा, आउन छिर्न नदिएकाहरू जो लुकी छिपी छिर्न खोजिरहेका थिए अब त्यो तिनलाई पनि आँखा छलेर पनि कोही आउने, अब रूपन्देहीकै कुरा गर्ने भने एकजना उनको दाजुले नै लगेर क्वारेन्टिनमा राखिदिए, त्यति चेतना त भइसकेको रहेछ भने हामीले मान्नुपर्छ, उताबाट आएका भारतबाट जुन आएका छन् तिनलाई चाहिँ क्वारेन्टिनमा राख्नु, सकेसम्म आउन नदिनु भने त्यो स्थानीय सीमावर्ती गाउँहरूका युवाहरू त्यहाँका मान्छेहरूमा त्यो चेतना को त्यो स्तर बढिसकेको छ बनिसकेको छ र स्वयं तिनका दाजुले पनि अब यसलाई घरमा ल्याउनुभन्दा क्वारेन्टिनमा गएर पुर्याइदिनुपर्छ भनेर जुन पछि पोजिटिभ देखियो यो मर्चवार क्षेत्रमा रूपन्देहीको मर्चवार क्षेत्रको जो घटना हो त्यो यो सबैले गर्दाखेरि हामीले के पाइरहेको छौँ भने त्यहाँ चाहिँ जनताकुलले त्यो सहयोग र त्यो नगरिदिएको भए यो स्थिति अझ भए हुन्थ्यो, किनभने हाम्रो चाहिँ पुरा सिमाना भएको हुनाले अब निश्चित सङ्ख्यामा रहेका सुरक्षाकर्मीहरूले आफूले आँखाले देखेसम्म त रोक्न सक्ने स्थिति भयो, तर त्यहाँ गाउँहरूको जुन बनावट छ त्यो हेर्दाखेरि चाहिँ जबसम्म ग्रामीण जनता त्यहीँका चाहिँ सक्रिय हुँदैनन् त्यस बेलासम्म यो कठिन हुन्छ, अझै पनि त्यो सक्रियताको आवश्यकता छ र सक्रिय भइसकेका छन्, जागरूक भइसकेका छन्, त्यसले पनि धेरै हामीले चाहिँ उताबाट चाहिँ आउन जुन प्रवृत्ति हो त्यो त्यसलाई चाहिँ रोकेको देखिन्छ।
आदरणीय श्रोता, कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि राज्यले परिचालन गरेको संयन्त्र प्रक्रिया प्रयास लगायतका विषयमा आजको अन्तर्सम्वादमा हामी कुराकानी गरिरहेका छौं। हामीसँग कुराकानीमा हुनुहुन्छ सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री हृदेश त्रिपाठी। मूलत यो ल्याण्डलाइन टेलिफोन, आज यो सिंहदरबारभित्रको ल्याण्डलाइन टेलिफोनमा केही समस्या आएको छ, जसका कारणले हामीले मोबाइलबाटै मोबाइलमा सम्पर्क गरिरहेका छौं। त्यसले आवाजमा केही सामान्य समस्या आएको हुन सक्दछ, त्यसप्रति हामी प्राविधिक हिसाबले क्षमा प्रार्थी पनि छौं। र मन्जूसँग हामी कुराकानी गरिरहेका छौं। मन्जू, अब यो कर्मचारी परिचालनको सन्दर्भ हेरौं, हाम्रो कर्मचारी परिचालन यो कोरोना विरुद्धको अभियानमा कसरी भइरहेको छ?
पहिलो कुरा त हामी लकडाउनले गर्दाखेरि के भनेका थियौँ भने कर्मचारीहरूलाई 13 सूत्री एउटा चाहिँ निर्देशन जारी गरेका थियौँ कि आवश्यक परेको बेलामा आफ्नो आफ्नो कार्यस्थलमा आउनुपर्छ, अन्यथा चाहिँ आफ्नो आफ्नै ठाउँमा जहाँ बसिराख्नु भएको छ त्यहाँ चाहिँ चेतना जोगाउनमा अथवा त्यस बेला राहतको संकलन थियो। त्योभन्दा अगाडि पनि अझ के भने विदेशबाट आउनुभएका हरूको नाम नाम अलि यसो पत्ता लगाएर त्यसलाई वडा कार्यालयहरू स्थानीय तहलाई तपाईँहरू सहयोग गर्नुहोला र त्यो सफलतापूर्वक कर्मचारीहरूले आफ्नै ठाउँमा पनि आफ्नै टोल आफ्नै गाउँ जहाँ बसिराख्नु भएको छ उहाँहरूले गर्नुभयो र आवश्यक परेको बेलामा सरकारले चाहिँ र सम्बन्धित कार्यालयले त्यो कर्मचारीहरूलाई बोलाउने काम गरेको छ। अब एउटा एक दुईवटा चाहिँ अरू चुनौतीहरू के अहिले देखा परिरहेका छन् त्यो अलिक बढी चर्चा बाहिर आउन खोजिरहेको छ, त्यसको विषयमा पनि स्पष्ट के गरौँ भने लोक सेवा आयोगले केही संख्यामा चाहिँ कर्मचारी भर्ना सम्बन्धी केही चाहिँ उसले के अरे एउटा सूचना निकाल्यो, सूचना अनुसार केहीले जाँच प्रक्रियामा पनि पुगे, कोही चाहिँ जाँच दिन बाँकी छन्। अब हामीले के गर्यो, हामीले चाहिँ सरकारले के आग्रह गर्यो भने अहिले तत्काललाई त्यसलाई स्थगित मात्रै, त्यो स्थगित मात्रै हो, रोकिएको होइन।
तर मन्जू यही बीचमा मन्जू हिजो मात्रै बसेको संसदको अर्थ समितिको बैठकले अब कर्मचारीको संख्या घटाउँ, किनभने यो चाहिँ एउटा भनौँ न अहिलेको अवस्था हेरेर कर्मचारीको संख्या अलि बढी देखियो, हाम्रो आर्थिक अवस्थादेखि लिएर अन्य विभिन्न सन्दर्भहरू उठाएर पूर्व अर्थमन्त्रीज्यूहरू 2-3 जनाले नै त्यो विषयमा अलि गम्भीरता साथ चाहिँ नै त्यहाँ बताउनु भएको छ। अब के सरकारले यो विषयमा सोच्नेछ?
अहिले त्यस्तो सोच के बनिसकेको छैन, उहाँहरूले त्यो आवाज भन्नुभएको छ। त्यस विषयमा के भन्नु, हामी भर्खरै अब 3 तहमा गइसकेपछि कर्मचारी समायोजनका केही भनौँ न अब अधिकांश कामहरू सम्पन्न गरेर केही चाहिँ त्यसका चाहिँ मूलभूत रूपले केही आधारभूत रूपले सम्पन्न त भयो तर केही बाँकी रहेको अवस्था छ। अब यसलाई हामीले एक ढङ्गले के हेर्नु भयो, मैले भन्न खोजेको के थिएँ भने अहिले जुन अहिले नयाँ भर्ना सम्बन्धी छ त्यसलाई हामी तत्काललाई स्थगित किन गर्नुपर्ने भएको छ भने पहिले यसले पार्ने अर्थतन्त्रमा प्रभावहरू सबैको समग्र सरकारले गरिसक्छ गरेपछि अनि मात्र त्यसलाई हामीले एक ढङ्गले अगाडि बढाउनु पर्छ। एक अर्को चाहिँ राज्य सञ्चालनको लागि तिनै तहकामा चाहिँ आवश्यक परेको कर्मचारीको संख्या र कार्यबोझको अवस्था पनि हेरेर कसरी अगाडि बढाउने। दोस्रो कुरो के देखियो भने यो अहिले नै अब हामी स्वास्थ्य कर्मीहरूको अभावी कोरोनामा देख्छौँ, भनेपछि प्राविधिक कर्मचारीहरूको चाहिँ आवश्यकता अलिक बढ्दै गइरहेको देखिरहेका छन्। त्यस्तै अब कृषि समूहका कर्मचारीहरूको आवश्यकता अलिकति बढी नै हुने हो कि, किनभने अब कृषिमा आधारित कृषिमा फोकस गर्नुपर्ने अवस्था छ, विश्वलाई नै कोरोनाले धरातलमा ल्याइदिएको अवस्था छ, त्यस कारणले धारामा ल्याएपछि त्यो धारा सम्बन्धी अब कृषि सम्बन्धी चाहिँ एक ढङ्गले चाहिँ अब त्यसको मूल्याङ्कन र त्यसको विश्लेषणहरू कृषि मन्त्रालय स्वयंले अर्थ मन्त्रालयले पनि गरिरहेको छ, त्यसमा हामी सबैले सहयोग पनि गरिरहेका छौँ। तथा यो समग्र चाहिँ अहिले मूल्याङ्कन गरिसकेपछि त्यो निष्कर्षमा पुग्ने नपुग्ने त पछिको कुरो हो, तर त्यो पहिले अहिले आवश्यकता अब यो फ्ल्याटी स्टेटमेन्ट दिन स्वाभाविक पनि हो कि साधारण खर्च बढी भयो, साधारण खर्चलाई घटाउनुपर्छ, फजुल खर्चलाई घटाउनुपर्छ, अनावश्यक आयातहरूलाई रोक्नुपर्छ, विलासिताका सामानहरूलाई अब ल्याउनु आवश्यक छैन। यो कामको चाहिँ सुरुवात सरकारले गरिसकेको छ। उहाँले बिचमा पनि के हुन्न भने राहतकै गर्दाखेरि हामीले विदेशी मदिरा 50 लाखभन्दा बढीका गाडीहरूको आयातहरूलाई हामीले तत्कालै स्थगित गरि नै सकेका छन्। अब बजेटको मुखमा छन् र त्यसै मैले उठाउनै खोजेको विषय के थियो भने राजनीतिक पक्षले जुन ढङ्गले यस विषयमा छलफल गर्नुपर्थ्यो त्यसमा अलिकति अभाव देखिएकै हो र कता कता अलिकति अल्मलिएको अवस्था थियो, तर सरकार त्यो अल्मलिएको छैन भन्ने कुरा पनि म यहाँहरू मार्फत आम नेपाली जात दाजुभाइ दिदी बहिनीहरूलाई म अवगत के गराउन चाहन्छु भने बजेटमा परेको कोरोनाको प्रभाव र चुनौती के छन् त्यस विषयमा सूक्ष्म ढङ्गले नै अध्ययन भइरहेको छ, विश्लेषण भइरहेको छ र त्यो समग्रतामा चाहिँ अब सरकारको नीति कार्यक्रम, सरकारले ल्याउने बजेट, त्यो अगाडि राजनीतिक ग्रुपमा चाहिँ आवश्यक छलफल, एउटा गृहकार सरकारले गरिसकोस्, गृहकारको गरिसकेपछि सरकारले सबैसँग छलफल गर्न, सबै सरकारहरूसँग छलफल गर्न त तयार नै छ, र त्यसपछि एउटा परिमार्जित अवस्था आउँछ यो चुनौतीलाई कसरी सामना गर्ने र सामना गर्नको लागि एउटा चाहिँ हामी
उपयुक्त माध्यम अख्तियार गर्छ।
मन्जू, यहाँको भनाई निर्णय प्रक्रियासँग सम्बन्धित भयो, अहिले अब धारणाको कुरा र त्यसलाई विश्लेषण गर्ने कुरा भनौँ न, सूचना धारणा र त्यसको विश्लेषणको सन्दर्भ यो चरणमा हामी छौं अहिले। अब कर्मचारीको संख्यालाई जसरी बाहिरबाट हेरिएको छ अन्य विभिन्न क्षेत्रबाट कि कर्मचारीको संख्या जे हुनुपर्ने हो त्योभन्दा केही बढ़ी नै छ भन्ने कुराहरू पनि उठेका छन् र त्योभन्दा पनि कर्मचारीको परिचालन सरकारले कसरी गर्न सक्यो या सकेन, कतिपय चाहिँ प्रवृत्तिहरू मनोवृत्तिहरू चाहिँ कर्मचारी भइसकेपछि होइन हामी त कर्मचारी भइसक्यौं हाम्रो जागिर थाहै छ हामीलाई के हुन्छ भन्ने खालका कुराहरू पनि आएको भन्ने खालका सामाजिक सञ्जालमा पछिल्लो समयमा त्यो कुराले पनि चर्चा पाएको छ कि कर्मचारीको परिचालन सरकारले गर्न सक्यो कि सकेन। अब यो महामारीले सरकारलाई त्यो सम्बन्धमा पाठ सिकायो कि सिकाएन, अथवा त्यतातिर हामी सरकार त्यतातिर केन्द्रित हुन्छ कि हुँदैन, अब कर्मचारीहरूलाई सही ढंगले परिचालन गर्ने सन्दर्भ दिगो रणनीतिको सन्दर्भ र यहाँले जोड्नु भएको अन्य मानव संसाधन जनशक्तिहरू जो फर्किएर आउँछन् ती सबैका सन्दर्भ अब सरकारले के सोचिरहेको छ, निर्णय प्रक्रिया त त्यसपछिको कुरा हो। हामी अन्तिममा छौँ मन्जु, अन्तिम मिनटमा यो विषयमा अलिकति धारणा राखिदिनु न अनुरोध छ।
पहिलो कुरा त अहिले तुरन्तै थप्ने जुन भइरहेको थियो त्यसलाई हामी हाललाई स्थगित गरेका छौँ र यही यो कहाँ पनि लागू हुन्छ भने सुरक्षा निकाय अरूहरूमा पनि लागू हुन्छ। अहिले तत्काल हामी न्याय भर्नालाई गर्नबाट हामी चाहिँ अलिकति बचाउँ यदि स्थगित गरौँ। सबै अध्ययन भइसकेपछि आवश्यकता संख्या र औचित्य सबै अध्ययन भइसकेपछि हाम्रो अर्थतन्त्रले ठेक्न सक्ने स्थिति सबै अध्ययन गरिसकेपछि अनि त्यसपछि हामी निर्णय गर्ने उसमा पुगौँला। अहिले सरकार अध्ययनकै क्रममा छ र सूक्ष्म ढङ्गले नै हामी अध्ययन गरिरहेका छौँ। विशेष गरी कर्मचारी प्रशासनको विषयमा मैले भनिहालेँ कि अहिले समायोजनका पराकम्पहरू केही बाँकी नै थिए, त्यो त छँदैछ एक ठाउँमा आफ्नो ठाउँमा, त्यसलाई पनि हामीले समाधान गर्नुपर्ने भएको छ। रहेका कर्मचारीहरू अब जस्तो प्रत्येक वर्ष केही कर्मचारी त रिटायर पनि हुँदै जान्छन्, त्यो रिक्त पनि हुँदै जाला, त्यो संख्याको पनि कति मोटामोटी कुन तका संख्याहरू कति रिटायर भएर जाने र त्यसले कति विफलता ल्याउँछ एक अर्को आवश्यकताको चाहिँ जुन मैले भनिहालेँ नयाँ चुनौतीले गर्दाखेरि जुन क्षेत्रहरू ओझेलमा परेका क्षेत्रहरूलाई हामीले अगाडि बढाउनु पर्ने भएको छ, जस्तो प्राविधिक कर्मचारीहरूको संख्याको चाहिँ आवश्यकता अलिकति खटिएकै छ, विगत केही वर्षदेखि नै खटिएको थियो, त्यसलाई पनि हेर्ने। त्यसकारण यो सबै मूल्याङ्कन गरिसकेपछि निर्भर छ, यो मूल्याङ्कन भइ नै रहेको छ, यो चाहिँ तपाईँले एकदमै निश्चितताको साथ भन्न सक्ने अवस्था छ।
मन्जु, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धन्यवाद।
ल, यहाँलाई पनि धेरै धन्यवाद, धेरै धन्यवाद।
हामी रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसम्वादमा छौं। अन्तरसम्वादको निर्धारित समय करिब करिब सकिएको छ। आज हामीले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि राज्यले गरेका प्रयास, संयन्त्रको परिचालन, कर्मचारी परिचालन लगायतका विभिन्न विषयमा कुराकानी गर्यौं। हामीसँग हुनुहुन्थ्यो सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाठी। हाम्रो समय सकिएको छ। प्राविधिक मित्र शंकर भण्डारी र सुरेन्द्र पौडेलसहित म सन्तोष रिग्मी विदा हुन्छु। हवस्, नमस्कार।